الحمد لله رب العالمين الصلاة والسلام على خاتم النبيين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم معزز خواتین و حضرات آج جمعرات ہے اور جمعرات کو یعنی جمعے کی رات کو ہمارے ہاں حضرت سید سلیمان ندوی رحمۃ اللہ علیہ کی کتاب سیرت النبی سے تعلیم ہوتی ہے پچھلی دفعہ استغناء یہ ظاہر اخلاق کے لحاظ سے بہت بڑی صفت ہے سیر چشمی اور استغناء یہ بہت بڑی بات ہے تو اس کے بارے میں بات چل رہی تھی تو اس کا ایک پیراگراف رہ گیا تھا تو وہ بھی پڑھ لیتا ہوں آگے انشاءاللہ چلتے ہیں فضالہ بن عبید سے روایت ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا خوشخبری ہو جس کو اسلام کی ہدایت ملی اور اس کو روزی ضرورت کے مطابق ہے اور اللہ نے اس کو اس پر قانع بنا دیا ہے حضرت سہل بن سعد کہتے ہیں کہ جبرائیل امین نے رسول اللہ صلی اللہ علیہ وسلم کو بتایا کہ مومن کا شرف رات کی نماز اور مومن کی عزت انسانوں سے بے نیاز ہو جانا ہے واقعتا اس پہ آپ جتنا بھی غور کر لیں اس فکرے پر تو بہت علم کا سمندر ہے یعنی شرف ان کو جو رات کی نماز سے ملتی ہے اس اخلاص کی برکت سے اور اللہ تعالیٰ کا قرب جو حاصل ہوتا ہے تو ظاہر ہے مومن کو شرف تو اسی سے ملے گا اور عزت جو لوگوں کے اندر ہے وہ بے نیازی سے ہوتی ہے یعنی آپ لوگوں کے پاس جو ہے اسے آپ مستغنی ہو جائے تو خود آپ معزز ہو جائیں گے اس کے میں ایک مثال دیتا ہوں ہمارے لوگ جاتے ہیں مڈل ایسٹ کنٹریز میں جاب کرنے کے لیے جاتے ہیں تو ظاہر ہے وہاں پر ان لوگ کا اپنا ایک کلچر ہے طریقہ کار ہے اور پھر یہ ہے کہ دولت ہے ان کے پاس اور یہاں پیسے کمانے کے لیے لوگ جاتے ہیں تو میں نے خود اپنے آنکھوں سے دیکھا کہ جن کی ان کی جیب پر نظر ہے ان کی کوئی عزت نہیں ہوتی ادھر ان کے پاس وہ ان کو مسکین سمجھتے ہیں مطلب یعنی کوئی ویلیو ان کی نہیں ہوتی ہاں جی لیکن اگر کسی نے ان کے ساتھ برابری والا معاملہ کیا ان کے جیب پہ نظر نہیں رکھا اور برابری کا معاملہ کیا تو ان کو اپنا دوست بنا لے دے یہ دوستی بہت آسان ہے اس طریقے سے کہ آپ نظر ان کی جیب پہ نہ رکھیں بس آپ ماشاءاللہ ان کے دوست تو یہ میں نے دیکھا ہے کہ اگر آپ کسی سے طمع رکھتے نا تو پھر اپنی عزت کو آپ نے بالکل دیا سلائی لگائی وہ عزت آپ کی نہیں رہی اگر آپ نے کسی سے طمع رکھا حضرت گنگوئی رحمۃ اللہ علیہ نے ایک موقع پر ارشاد فرمایا اگر خوش رہنا چاہتے ہو تو کسی سے طمع نہ کرو فرمایا مجھ سے بھی طمع نہ رکھو یہ بات ہے ہمیشہ انسان کو ٹینشن ہوتی ہے تمہ کی وجہ سے اگر ایک انسان دوسرے سے کچھ ایکسپیکٹ کرتا ہے کہ میں مجھے دے گا یا میرے ساتھ یہ بیہیو کرے گا میرے ساتھ یہ طریقہ کار اختیار کرے اب ظاہر بعض دفعہ ان کی پرائرٹیز اور ہوتی ہیں ہر شخص کی اپنے اپنی پرائرٹیز ہوتی ہیں نا جیسے ہم دیکھتے ہیں میری پرائرٹیز اپنی ہے تو اگر کوئی اب میری پرائرٹیز کے مطابق نہیں چلتا تو ظاہر میں معذور ہی سمجھوں گا اپنے آپ کو کیونکہ ظاہر میں اپنے پرائرٹیز ہوں گی ورنہ پھر یہ ہے کہ لوگ تو مجھے فٹ بال بنا دیں گے ہاں جی تو ہر ایک شخص کی پرائرٹیز اپنی ہوتی ہیں تو اب آپ نے اسے ایکسپیکٹ کر لیا اس کے پرائرٹی میں وہ نہیں ہے تو بس آپ ناراض ہو جائیں گے آپ مطلب یار ان کے لیے منفی جذبات پیدا ہو جائیں گے تو اپنی زندگی کو بے جیرن کر دیا اس کے لیے مصیبت بنائی آج اور اگر آپ بے نیاز ہے اور آپ کا نظر صرف اللہ پر ہے تو پھر آپ ہر ایک کے کام آ سکتے ہیں ہر ایک آپ کے کام آ سکتے ہیں یعنی یہ بات ہے تو تب یہ ہو سکتا ہے کہ جب آپ کسی سے توقع نہ رکھیں اشراف نفس جس کو ہم کہتے ہیں نا یہ بیماری یعنی اور ہے حرام میرے دل میں سوال ایک بزرگ تھے وہ فاقے سے تھے کئی روز کے فاقے سے تھے उनका कोई शागिर्द है, उसको अंदाज़ा हो गया चेहरे से या पता नहीं जो भी है, क्यों वो तो अपने फाका ज़ाहिर नहीं करते, उसको अंदाज़ा हो गया तो खाने की चीज़ लाया, मतलब बच्चे पका के, और अपने उस्ताद के सामने पेश किया। उस्ताद ने उसे कहा कि आपकी मोहब्बत अपनी जगह पर है, अल्लाह आपको अजर दे, लेकिन मेरे लिए खाना दुरुस्त नहीं है। अगर क्यों, मेरा खाना तो हलाल है, मैंने आपको आराम तो नहीं खिलाना चाहिए। नहीं नहीं आपके खाने पे कुछ नहीं कह रहा, आपका खाना हलाल है, मेरे लिए हलाल नहीं है। उन्होंने कहा क्यों आपके लिए हलाल नहीं है? जब आप जा रहे थे तो मुझे अंदाज़ा हो गया कि आप मेरे पास कुछ लाने के लिए, तो इशराफ़ नफ्स हो गया, मैं इसको कैसे खा सकता हूँ। हाँ तो शागिर्द भी बड़े होशियार थे, उन्हें कहा सर क्या मैं आपको हराम खिलाऊँ? अगर हराम है तो फिर तो मैं आपको नहीं खिलाता, मैं ले जाता। और उसको सारे खाने को उठा के बाहर चला गया। और थोड़ी देर के बाद फिर वापस आया, उन्हें कहा हजरत अब तो आपको ख्याल नहीं था ना? कहते नहीं, उन्हें कहा आप खा लीजिए। कहते आप, मैं खा सकता हूँ? फिर उसको खा लिया। अब देखो, कहते शक्र हो रहे को खुदा शक्र देता है, उसकी किस्मत में हलाल था, हराम नहीं था, तो एक थोड़े से हेली मतलब जो है वो उसके साथ वो हराम हलाल हो गया, तो मंजार उसने खा लिया। यानी उसका तकवा भी अपनी जगह पर रहा और अल्लाह पाक ने उसको चीज़ें भी खिलाई। तो इस तरह मतलब ये होता है कि जो अल्लाह पे भरोसा करता है और अल्लाह के, ये हज़रत मौला हम्दुलिल्लाह रहमतुल्लाह उनके यहाँ स्पेशलिटी थी कि वो अपने साथ चन्ने वगैरह ले जाता था, अगर मैं सफ़र पे जाता था वो किसी कहाँ खाना नहीं खाते, मुश्तबी चीज़ वो नहीं खाते थे, तो अपने साथ ले जाते। तो ज़ाहिर मतलब है कि अल्लाह पाक ने इसकी बरकत से उनको ऐसी अजीब चीज़ दी कि अगर कोई चीज़ मुश्तबी चीज़ लाता और उसको पता भी नहीं तो हज़रत को पता चल जाता कि ये मुश्तबी है, उसको इलादा कर लेते। ये मशहूर मौलाना साहब दरमीन उकाड़ी साहब रहमतुल्लाह अलैह जो बड़े मुनाजर थे, तो इन वाक़ा मुझे ख़ुद सुना है। ने कहा कि वो तो अहले हदीस थे ना पहले, तो मुझे ना ये है कि हम बैठे हुए थे और कोई आदमी आया कि जी मेरे पास कुछ मुश्तबी पैसे हैं, इसका मैं क्या करूँ? मेरे दोस्त ने कहा भाई हम क्या करें, हम अपने साथ ही रखें, हम तो इसमें कुछ नहीं कर सकते। तो मैंने कहा भाई मुझे दे दो, मेरे पास इसका एक मद है। तो लोगों ने कहा भाई आपके पास क्या मद है, किस तरह आप इसका खर्च करेंगे? तो बस ठीक है जी, उसे ले लिए। फिर उन्होंने कहा चलते हैं मौलाना मदिल्लाउरी रहमतुल्लाह अलैह के जो है ना वो करते हैं इम्तहान करते हैं, उनका बड़ा नाम है इसमें कि मुश्तबी चीज़ों को जानता है, हम देखते हैं कि वाकई जानते हैं नहीं जानता। खैर वो चले गए, उनकी रोटियां ले ली, उनको निशान लगा दिया और सात सही माल की रोटियां भी उसमें शामिल कर ली, मतलब ये कि मिक्स करके उनके पास ले गए। कहते हम उनके पास हजरत के पास ले गए तो कहते हजरत ने बिल्कुल एक एक करके वो सारे निकाली वो जो मुश्तबी थी, ये तो आप रख लो और ये मेरे। तो कहते हम तो बड़े घायल हो गए कि वह बात तो बिल्कुल सही है। तो कहते हैं कि हमने कहा हज़रत में बैत कर ली, यानी कायल हो गए ना। तो कहा भैया आप तो इम्तिहान करने आए थे, इम्तिहान आपका हो गया, जो अपना काम करो, आप बैत के लिए थोड़े आए थे। तो कहते मेरे जो दूसरा लेडीज दोस्त था वो नाराज़ हो गया कि अच्छा ठीक है चलो, हम वो थे गलत थे लेकिन अब तो गलत नहीं है, हम तो हमने तौबा कर लिया, तो फिर क्यों इस तरह करते हैं कि भाई बुज़ुर्गों के साथ मुखाल वो नहीं करते, कुछ होगा उसमें एक बात होगी। चले कहते हैं हम मकवाड़ा वापस आ गए, वो काड़ा। कहते मैं अपने घर में दाखिल हो, घर से फिर बाहर आया और सीधे फिर दोबारा लाहौर चला गया। हजरत से कहा हजरत अब तो मैं इम्तिहान करने नहीं आया था ना? कहते हाँ अब ठीक आया हो, तो फिर उनको बैर कर लिया। अच्छा तो मकसद ये कि देखे ना अल्लाह पाक फिर ऐसा यानी वो मेहरबानी फरमाते। तो खैर बहरहाल तो बात लंबी हो गई, अब नया टॉपिक है रज़ाइल, बहुत अहम टॉपिक है क्योंकि सारा तसव्वुफ इसकी बुनियाद पर है। रज़ाइल का दफिया, रज़ाइल का दबाना, हाँ जी ये हमारा तसव्वुफ है। फ़ज़ाइल रज़ाइल की रद है, मतलब यह है कि रज़ीला आपने दबा दिया तो उसे फजीला खुद बहुत बाहर आ जाएगी। हाँ जी मसलन रिया को ख़त्म कर लो तो इखलास पैदा हो गया, हाँ जी बुजदिली को ख़त्म कर लो तो शुजात पैदा हो गया। हाँ जी इस तरीके से आप तकब्बुर को ख़त्म करो तो तवाज़ु पैदा हो गया। हाँ जी मकसद ये है कि ये जो रज़ाइल हैं इनका جو دفع ہے کرنا ہے، ان کو جو دبانا ہے، یہ فضائل کو پیدا کرنا ہے. لہٰذا رضائل کو جاننا بہت ضروری ہے، ان کا دبانا بھی بہت ضروری ہے. رضائل یعنی بری خصلتیں وہ اخلاق ذمیمہ ہے جن کو اللہ جل شانہ ناپسند فرماتے ہیں، جن سے بچنے کا حکم اس نے اپنے بندوں کو دیا ہے، جس کے کرنے والے اس کے حضور میں گناہگار ٹھہرتے ہیں، جن کی برائی کو عقل مند جانتا اور مانتا ہے، اور جن کے بدود انسانی افراد اور جماعتوں کو روحانی اور مادی نقصانات پہنچتے ہیں، ان کی معاشرت تباہ ہو جاتی ہے، بلکہ جب وہ کسی قوم میں عام ہو جاتے ہیں تو پوری قوم کی تباہی اور بربادی کا سبب بن جاتے ہیں، یعنی اس کی دینی دنیاوی ترقیوں کی راہ مسدود اور سعادت اور اقبال کا دروازہ اس پر بند ہو جاتا ہے. اب ہمارے ملک میں اندر دیکھیں، ذاتی مفادات ملکی مفادات کے اوپر حاوی ہو گئے، لہذا اپنی ذاتی مفاد کے لیے ملکی بڑی بڑی چیزوں کو ہم قربان کر لیتے ہیں. نتیجتاً کیا بات بن گئی، اب پورا ملک اس کی کیا حالت ہو گئی. ہاں جی، مطلب یہ وہ ملک تھا جو کہ کوریا اور اس کانگن سے مطلب آگے ایڈوانس تھا، ہاں جی، ان کے ٹکر کا تھا، اور اب ان کی کیا حالت ہے، اتنے سارے قرضوں کے اندر دبا ہوا ہے. تو یہی بات ہے کہ کسی کو 5 لاکھ روپے کمیشن دے دو تو 5 کروڑ روپے کا نقصان اسے کرو، مطلب یہ بات ہے کہ ہر ایک اپنے ذاتی مفاد کے لیے سوچتا ہے، تو ملک کا بیڑا غرق ہو گیا. تو یہ بات ہے. رضائل کے قرآنی نام، اس قسم کے رضائل سے کے متعدد اوصافی نام قرآن پاک میں ہیں، مثلا اکثر ان کو منکر یعنی بری باتیں، اور فحشا بہائی، اور کبھی فاحشتن، سیتن، سون، مکروہن، خطون، اثمن، عدوان، زیاد وغیرہ کہا گیا. ان ہی لفظوں سے اندازہ ہو کے رضائل سے متصف ہونا کتنا گناہوں اور نفرت کے قابل ہے، اور یہ کوئی ایسے کام ہے جو عقل اور شرع دونوں کی نگاہ میں بدنما ہے. فرمایا ولا تقتلوا اولادکم خشیت املاق نحن نرزقهم ویاکم ان قتلهم کان خطوا کبیرا ولا تقربوا الزنا انه کان فاحشه وساء سبیلا ولا تمشی فی الارض مرحا انک لن تخرق الارض ولن تبلغ الجبال طولا کل ذلک کان سیء عند ربک مکروہا. اور اپنے بچوں کو مفلسی کے ڈر سے مت مار ڈالو، ہم ہے ان کو اور تم کو روزی پہنچاتے، بے شک ان کا مار ڈالنا بڑی چوک ہے، اور زنا کے پاس مت جاؤ، بے شک یہ بہائی اور بری راہ ہے، اور زمین میں اترا کر نہ چل، یہ تو زمین کو پاڑ ڈالے گا اور نہ لمبائی میں پہاڑ کو پہنچ جائے گا، ان میں سے جو بری بات ہے وہ تیرے رب پروردگار کے نزدیک ناپسندیدہ ہے. رضائل کے لیے قرآن پاک کا سب سے عام لفظ منکر ہے، چنانچہ سورہ مائدہ میں جن برائیوں کے روک ٹوک نہ کرنے پر اسرائیل بنی اسرائیل کو ملامت کی گئی، ان کو ایک ہی لفظ منکر سے ادا کیا گیا، کانوا لا یتہون عن منکر فعلوا لبئس ما کانوا یفعلون. وہ ایک دوسرے کو اس منکر سے جو کرتے تھے روکتے نہیں تھے، کیا برا کام ہے جو وہ کرتے تھے. ایک بدکار قوم کی برائیاں گنائی جا رہی ہے اس سلسلے میں، وتأتون فی نادیکم المنکر، اور تم اپنے مجلس میں منکر کے مرتکب ہوتے ہو. اچھے لوگ کی صفت یہ ونہون عن المنکر، یہ اور منکر سے منع کرنے والے، وینہون عن المنکر، اور منکر سے منع کرتے، اور کبھی فحشا اور منکر کا لفظ ساتھ ساتھ ہے، فإنه یامر بالفحشاء والمنکر، وہ فحشا اور منکر کرنے کو کہتا ہے. نماز کی خوبی یہ ہے، تنہا عن الفحشاء والمنکر، وہ فحشا اور منکر سے باز رکھتی ہے. فحشا و منکر اور باغی، کئی آیت میں تین لفظ جمع ہے، فحشا، منکر اور باغی. ان اللہ امر بالعدل والاحسان وایتاء ذی القربى ونهى عن الفحشاء والمنکر والبغی یعظکم لعلکم تذکرون. مسلمانوں، اللہ انصاف اور احسان کرنے کا اور قرابت والوں کو دینے کا حکم دیتا ہے، اور فحشا اور منکر اور باغی سے منع فرماتا ہے، تم لوگوں کو نصیحت کرتا ہے تاکہ تم خیال رکھو. یہ آیت ہر قسم کے فضائل اور رضائل کو محیط ہے. حضرت عثمان بن مضعون رضی اللہ عنہ کا بیان ہے کہ میں پہلے رسول اللہ علیہ وسلم کی شرم و حیا کی وجہ سے اسلام لایا تھا، اسلام نے میرے دل میں جگہ نہیں پکڑی تھی، لیکن جب یہ آیت نازل ہوئی تو ایمان نے میرے دل میں جگہ پکڑ لی. حضرت ابن مسعود رضی اللہ عنہ کہتے ہیں، قرآن مجید میں خیر و شر کی سب سے زیادہ جامع آیت یہی ہے. یہ ہمارے جمعہ کے خطبات میں بھی شامل ہیں، تو یہ مطلب یہ حضرت ابن مسعود رضی اللہ عنہ، اچھا قتادہ کہتے ہیں کہ زمانہ جاہلیت میں جن اخلاق حسنہ پر عمل کیا تھا وہ پسند کیے جاتے ہیں، ان میں کوئی خلق ایسا نہیں ہے جن کا اللہ نے شاید میں حکم نہ دیا ہو، اور کوئی بد اخلاقی ایسی نہیں جس کی آیت میں ممانعت نہ کی گئی ہو. اس آیت میں منحیات کے سلسلے میں تین لفظ آئے، فحشا، منکر و بغی. ان میں سے ہر لفظ کی تھوڑی تشریح کی ضرورت ہے. یہ کتاب ایسی کتاب ہے جس کو پڑھنا بہت ضروری ہے، کیونکہ اس میں کنسیپٹس کو بہت کلیئر کیا گیا ہے. یعنی ہم نے یہ کتاب چیزیں بہت ساری جگہوں پہ پڑھی ہیں، نہیں کہ مطلب یہ پڑھی نہیں، لیکن جس طرح انہوں نے اسٹیپ بائی اسٹیپ کنسیپٹس کو کلیئر کرنے کا مطلب وہ بتایا، وہ بہت کم جگہوں پر نظر آ رہا ہے. یعنی ایک تو میں اکثر عرض کرتا رہتا ہوں کہ ان کا طریقہ جو ہے وہ یہ ہے کہ پہلے میدان بناتے ہیں، پھر اس کے بعد قرآن کی آیت لاتے ہیں اور یہ حدیث شریف لاتے ہیں. پہلے عموماً عام لوگوں کا طریقہ یہ ہے کہ پہلے آیت پڑھتے ہیں اور حدیث شریف پڑھتے ہیں، پھر اس کے بعد اس کا ترجمہ اور پھر اس کا تشریح کرتے ہیں. یہاں پر یہ طریقہ ہے، یہاں پہلے مطلب میدان بناتے ہیں اس کے لیے جو ضرورت ہو اس کے جاننے کی، پھر اس کے بعد وہ قرآن کی آیت لاتے ہیں یا حدیث شریف لاتے ہیں. اس سے ایسا ہوتا ہے جیسے ضرورت کے مطابق قرآن نازل ہوتا تھا نا، یا آپ صلی اللہ علیہ وسلم ضرورت کے مطابق بات فرماتے تھے، تو گویا کہ شان نزول کے طریقے پر یہ کتاب لکھی گئی. تو یہ بہت بڑی بات ہے، مجھے کسی اور جگہ نظر نہیں آئی ہے. آپ لوگوں کو نظر آئی گئی؟ مجھے تو کسی اور جگہ نظر نہیں آئی. مطلب الحمدللہ بڑے بڑے لوگ کتابیں میں نے پڑھی، لیکن اس سٹائل کی کتاب میں نے نہیں پڑھی. ہاں جی، کس میں پہلے میدان بنایا جاتا ہے، پھر اس کے بعد آیت لایا جاتا ہے اور مطلب حدیث شریف. ان میں پہلا لفظ فحشا ہے جس کی دوسری صورت فاحشتن کی ہے. یہ لفظ فحش سے نکلا ہے جس کے اصلی معنی حد سے آگے بڑھ جانے کو. اس کے دوسرے لفظ لازمی معنی قبح یعنی برائی کی ہے، کیونکہ جس چیز کی جو حد خالق فطرت نے مقرر کی ہے اس سے آگے بڑھنا قبح یعنی برائی ہے، یا یہ کہ جو برائی حد سے زیادہ ہو جائے وہی فحشا کہلاتی ہے. قرآن پاک نے گناہ کے معنی میں حدود الہی سے تعدی اور تجاوز کے الفاظ بھی استعمال کیے ہیں. مثال سے یوں سمجھیے کہ اللہ تعالیٰ نے انسان کی قوت شہوانی کی تسکین کے لیے کچھ حدود مقرر کیے ہیں. اب جو ان حدوں سے آگے بڑھتا ہے وہ تعدی حدود اور فحشا اور مفاحشہ کا مرتکب ہونا کہلاتا ہے. والذین هم لفروجهم حافظون، اب دیکھنا سارا میدان بنا لیا. اب آیت والذین هم لفروجهم حافظون الا علی ازواجهم او ما ملکت ایمانهم فانهم غیر ملومین فمن ابتغى وراء ذلك فاولئك هم العادون. اور جو اپنے شرمگاہوں کی نگرانی کرتے ہیں لیکن اپنے بیویوں پر یا اپنے ہاتھ کی مملوکہ پر، تو انہیں ملامت نہ کی جائے گی، پھر جو کوئی اس کے سوا کوئی ڈھونڈے تو وہی حد سے بڑھنے والے ہیں. جو اس پر کانے نہ ہو، اور پھر جو حد مقرر کیا کہ یہ تمہارا میدان ہے، یہاں ٹھیک ہے، یہاں کوئی مسئلہ نہیں. مثلاً کیت لوگوں نے مطلب تقسیم کر دیا، پلاٹس تقسیم کر لیے، آپ اس میں اپنی اپنی جگہ پہ وہ کر دیں، یہ آپ کے کہتے ہیں، اور اس میں جو نا آپ پو سکتے ہیں اسی سے کاٹ سکتے ہیں. اب آپ کسی اور کی فصل سے کاٹیں گے تب بھی جرم ہے، کسی اور کی جگہ پر تو تب بھی جرم ہے، کیونکہ آپ نے ان کی جگہ پہ مداخلت کی ہے. ہاں جی، لیکن یہ معاملہ اس سے بھی آگے بڑھ کے، اس لیے حد سے بڑھنے والی بات ہے، یہ اس سے بھی بڑھنے والی بات ہے کہ عورتیں مردوں کی کہتی ہیں، قرآن نے بتایا. لیکن کیت میں اگر آپ کسی کو اجازت دیں کہ آپ اسے کاٹے تو وہ جائز ہو جائے گا. اپنے کیت میں اگر کوئی کسی کو کہہ دے کہ آپ اسے کاٹ لے تو جائز ہو جائے گا، لیکن کیا اس قسم کی کھیتی صاحب استفادہ کے کسی کو ایسے کہہ سکتے ہیں؟ نہیں، تو حد سے بڑھنا ہوا یا نہیں ہوا؟ ٹھیک ہے نا، مطلب یہ کہ یہ معاملہ بالکل مختلف ہے، تو یہ فحشا والی بات ہو جائے گی. ٹھیک ہے، اللہ اکبر. اسی لیے زنا کا نام ہی فحشا رکھا گیا ہے، اور اس کے معنی امر قبیح کے ہو گئے. قرآن نے کہا ہے ولا تقربوا الزنا انه كان فاحشة وساء سبيلا، اور زنا کے نزدیک نہ جاؤ کیونکہ فحشا یعنی قبیح بات اور بری بلا ہے. اور اسد کے ساتھ اس کا اطلاق ہر فحش گوئی فحش کاری پر ہوتا ہے جس کے ہر نوع سے اللہ تعالیٰ نے اپنے بندہ کو باز رہنے کی تاکید کی ہے. منکر، دوسرے لفظ منکر ہے، اس کے لغوی معنی ناشناسا کے ہیں. मतलब है कि जो काम लोगों में आम तौर से पसंद किया जाता है, जिसके करने से लोग वाले लोग महदू हो जाते हैं, वो तो जाना पहचाना काम है, इसलिए उसको मारूफ यानी शनासा कहते हैं। और जो काम हर तबके में ना पसंद किया जाए, उसके करने वाले सबकी निगाह से गिर जाता है, वो मुनकर या नाशनासा है। इब्राहिम अलैहिस्सलाम के सामने कुछ नाशनासा मेहमान आए तो वो कहते हैं को मुनकर। यूसुफ अलैहिस्सलाम के सामने जब उनके भाई है तो उन्हें पहचान, उन्हें तो पहचान लिया, मगर वो लोग उनको न पहचानते। फरमाया फआरफहुम वहुम लहु मुनकिरून, यानी उनने तो उनको पहचान लिया लेकिन वो उनको नहीं जानते। यूसुफ अलैहिस्सलाम ने उनको पहचान, मगर उनको न पहचान सके। नागवारी की हालत में इंसान का चेहरा शख्स को नजर आता है कि वो किस तरह बिगड़ जाता है, और उसके तौर अंदाज से बिदाहतन नागवार जान, ये कैफियत भी मुन करे। फरमाया वैज़ा तुतला अलैहिम आयातना बैनात तारफ़ वजूह लज़ीन कफ़रुल मुनकर यकादून यस्तून बिल्लज़ीन यस्तून अलैहिम आयातना। और जब इन काफिरों को हमारे कुली हुए आयतें सुनाई जाए तो काफिरों के चेहरों में तो मुनकर को बिगड़ी हुई शक्ल पहचाने का नज़दीक होते हैं कि उन पर जो हमारी आयत सुनाते हैं हमला कर बैठे। इस आयत में नाखुशगवारी के असर से चेहरा में जो बदनुमाई पैदा होती है, इसको मुनकर कहा गया। इन आयतों से मालूम है कि मुनकर वो काम है जिनको हर शख्स फितरतन और बिलाशुबह नापसंद करता है। उनकी बुराई ऐसी कुली होती कि इस पर किसी दलील की जरूरत नहीं होती। यही सबब है कि हर मजहब मिल्लत और हर तमद्दुन तहजीब में वो यकसा बुरे समझे जाते हैं। बगी, तीसरे लफ्ज बगी, जिसके लफ्जी माने किसी पर ज्यादती या दस्तराजी की है। खसमान बगा बाद अलाबाद, हम दो झगड़े वाले हैं एक दूसरे पर ज्यादती की। अल्लाह ताला फरमाते अगर लोगों को बेनतहा दौलत दे तो एक दूसरे पर ज्यादती करने है। वो लोग बसत अल्लाह रिस्का इबादी लबगो फिल अर्द, और अगर अल्लाह अपने बंदों के लिए रोजी पैदाए तो ज़मीन में ज़्यादती करे। इस सूरह में है इन नमस सबील अल्लज़ीन यज़लिमून अन्नासा व यबगून फिल अर्द बगैर हक बगैर हक, राह उन्हीं पर है जो लोगों पर जुल्म और ज़मीन में ज़्यादती करते हैं। इन आयतों से मालूम हुआ कि बगी के माने इस दूसरों पर ज़्यादती और तादी के हैं। अखलाक ज़मीमा बुरे क्यों हैं? इस तफसील से ज़ाहिर हुआ कि रज़ाइल तीन यानि फाशा मुनकर और बगी पे मुनसर है। सिफात ज़मीमा फाशा यानि दर्जा कबीह और बेहाई के काम है, और ऐसी बातें जिनको सारे इंसान फितरतन नापसंद करते हैं उनके जायज़ कर देने से दूसरों के हकूक़ पर तअद्दी लाजिम आती है। सूरह आराफ़ की आयत में कुल इन्नम हर्रम रब्बी अल-फवाहिश मा ज़हर मिन्हा वमा बतन वल-इस्म वल-बगी बिग़ैर हक़, ए पैगम्बर कह दे कि मेरे परवरदिगार ने बुराई के सारे कामों इन फाश को जो कुले हैं या छुपे और गुनाह को और नाहक जाति को न मना किया। इस आयत में भी रज़ाइल को तीन लफ्ज़ों में मुनासर किया है, एक फवाश यानी बुराई और बेहाई के सारे काम कुले और छुपे, दूसरे गुनाह के काम, तीसरे नाहक जाति। इन अखलाक ज़मीमा जिनको जिनकी हर मजहब और इंसान मुआशरे ने एक सांप रखा है, अगर तहलील की जाए तो मालूम होगा उधर की बुराई बेहाई के काम है और दीन शराफत के निगाह में गुनाह और नापसंदीदा है। उनको जायज़ ठहरे तो अफराद के बाहर में हुकूक से ईमान उठ जाए और किसी की जान और माल और इज़्ज़त और आबरू सलामत न रहे। अब रज़ाइल की तरतीब बताते हैं। इन रज़ाइल की तरतीब दो नज़रियों के मुताबिक दी जा सकती है, एक ये किसी बुराई के असर का दायरा कितना वसी है और दूसरे एक अल्लाह ताला के नापसंदीदा और अदम रज़ा से किसको कितना लगाव है। ऊपर की आयत में तरतीब के साथ रज़ाइल को तीन बड़े उनवानों में गोया तकसीम कर दिया है। सबसे पहले फहशा, फिर मुनकर, फिर बगी। फाशा में जिस बुराई की तरफ इशारा है वो असासन एक फ़र्द की ज़ात तक महदूद रहती है, जैसे नंगे रहना, बदकारी, मुबतला होना वगैरह। मुनकर से पूरी जमात की मुआशरती ज़िंदगी मुतासर होती है, जैसे शोर का जुल्म, बाप की संगदिली, औलाद की नालायकी, और बगी जमात से आगे बढ़कर पूरे मिल्क मिल्लत को चा लेती है, जैसे चोरी, कत्ल, डाका वगैरह। ये तो एक नज़रे के मुताबिक रज़ाइल की तरतीब हुई। दूसरे नज़रे के रोज़ से पहले सिफात ज़मीमा है जिनसे अल्लाह की रहमत चिन जाती है, फिर वो बुराइयाँ जो अल्लाह की मोहब्बत से मारूम कर देती हैं, फिर वो हैं जो रज़ा इलाही से खाली हैं। तो इस तरीके से हमें अब वो रज़ाइल एक एक करके बताई जाएंगी, तो आज के लिए काफ़ी है इंशाल्लाह, क्योंकि इसके बाद फिर तफसील के साथ वो सारे रज़ाइल बताए जाएंगे। तो हमारे लिए ये किताब तसव्वुफ़ के लिहाज से भी बहुत अहम है, क्योंकि हम रज़ा मतलब ज़ाहिर वो तसव्वुफ़ में क्या होता है, रज़ाइल का तज़किया होता है ना, मतलब तज़किया नफ्स होता है। तो रज़ाइल का तज़किया होता है, तो रज़ाइल को अगर कोई जानता ना हो तो कैसे तज़किया करेगा। तो रज़ाइल को पहले जानना है, फिर उसका तज़किया करना है। तो इस वजह से जो है ना, मतलब है कि ये किताब हमारे लिए बहुत अहम है कि हम इसको समझें और इसके मुताबिक फिर अपने आप को दुरुस्त कर लें। वाखिर दावा अल्हम्दुलिल्लाह रब्बिल आलमीन। ربنا تقبل منا انك انت السميع العليم وتب علينا انك انت التواب الرحيم سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين برحمتك. ابھی درود تنجینا پڑھیں گے انشاءاللہ.